आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मनै जीवन वचन तिम्रो सुनी आट गरे यात्रा रूपी जीवन मा लक्ष्य सम्मा पुर्याई देऊ मेरा पाइलाहरू थाके पनि मेरा निभे पनि मेरा पाइलाहरू थाके पनि मेरा सास सबै निभे पनि तिम्रो आवाज सुनी प्रभु चढाए जीवन तिमीलाई प्रभु हिँड्न सिकाऊ तिम्रो गोरेटोमा हराउन नदेऊ कतै अङ्गाल प्रभु हर पल मलाई जीवनको कठिनाइहरूमा अंगाला प्रभु हर पल मनाए जीवन को कठिनाइहरूमा तिम्रो आवाज सुनी प्रभु
प्रिय श्रोता मित्र आज पनि तपाईं सबैलाई मेरो यो कार्यक्रममा हार्दिक स्वागत छ अनि मेरो ख्रिष्ट अभिवादन जय मसीह तथा नमस्ते श्रोता आज हामी हेब्रु पाँच अध्यायबाट अध्ययन गर्न गइरहेका छौं यो अध्यायले त्यो विशाल विषयलाई निरन्तर जारी राख्छ कि ख्रिष्ट हाम्रो महा प्रधान पुजारी हुनुहुन्छ यो देखाउँदै कि उहाँ लेबी व्यवस्थाको पुजारी भन्दा पनि उक्तम अर्थात श्रेष्ठ हुनुहुन्छ जुन कुरासँग हिब्रूहरू अति नै चिर परिचित थिए अर्थात ती यहुदीहरू लेबी व्यवस्थाको पुजारीहरूको बारेमा राम्रो ज्ञान थियो येशु ख्रिस्ती लेबी व्यवस्थाका पुजारी भन्दा पनि उक्तम श्रेष्ठ हुनुहुन्छ यो पाँच अध्यायले यो विषयलाई निरन्तर जारी राख्छ पहिले दश पदहरूमा हामीसँग पुजारीको परिभाषा छ जस्तो कि हामीले पहिले नै भनिसकेका छौं कि ख्रिस्टसँग तीन प्रकारको कार्यभार वा पद छ भविष्यवक्ताको पुजारीको र राजाको उहाँ मानिसलाई परमेश्वरको अन्तिम वचन हुनुहुन्छ ख्रिस्टमा परमेश्वरले सबै कुराहरू भन्नुभएको छ जुन उहाँले भन्न इरादा गर्नुभयो भविष्यवक्ताको रूपमा उहाँ करिब करिब 2000 वर्ष पहिले बोल्नुभयो अहिले उहाँ परमेश्वरको वचन हुनुहुन्छ उहाँ अहिले नयाँ पीढ़ीको लागि पुजारी हुनुहुन्छ कुनै दिन भविष्यमा उहाँ राजाको रूपमा आउन गइरहनु भएको छ अहिले चाहिँ उहाँ हाम्रो प्रधान महापुजारी हुनुहुन्छ हामी सिधै उहाँ कहाँ जान सक्छौ उहाँ महापुजारी हुनुहुन्छ जस्तो कि हारून त्यस बेलाको महापुजारी थिए अनि हरेक विश्वासी पुजारी हुन् जस्तो कि सबै लेबीको कुलका मानिसहरू पुजारी थिए हामी परमेश्वरका पुजारीको रूपमा बलिदानहरू चढाउन सक्छौ अनि हामीले अर्पण गर्न सक्ने बलिदान स्तुति प्रशंसा हो के तपाईँले उहाँलाई आज ध्यान स्तुति प्रशंसा गर्नुभयो अनि हामीले उहाँलाई हाम्रा चीजहरूको अर्थात हाम्रा हातहरूको फल दिमागका फल र हाम्रा समयको पनि चढाउन सक्छौं विश्वासीले यी सबै कुरा परमेश्वरलाई भेटीदान चढाउन सक्छन् अनि प्रार्थना पुजारीको काम हो आज यो कुरामा कति विश्वासीहरू सचेत छन् मित्र चार अध्यायको निष्कर्षको पदले हामीलाई आग्रह गर्दछ कि हामी अनुग्रहको सिंहासनमा स्वतन्त्रको साथ बिना डर बिना भय आउन सक्छौ हामीलाई दया कृपा र अनुग्रहको आवश्यक छ अनि उहाँ यी सबै कुराहरूको आपूर्ति गर्नुहुन्छ किनभने उहाँ हाम्रो महान प्रधान पुजारी हुनुहुन्छ त आज हामी बाइबल अध्ययन हेब्रू पाँच अध्याय एकदेखि छ पदबाट मात्र देख्नेछौ र यहाँ हामी देख्नेछौ पुजारीको परिभाषा
हिब्रू 5 अध्यायको 1 पदमा यस प्रकार लेखिएको छ, प्रत्येक प्रधान पुजारी मानिसहरू मध्येबाट छानिन्छ र मानिसहरूको पक्षमा पापको निम्ति परमेश्वरमा भेटी र बलिदानहरू चढ़ाउन नियुक्त गरिन्छ। यो पदले हामीलाई पुजारीको परिभाषा दिन्छ। पुजारी मानिसहरू बीचबाट छानिएको हुनुपर्छ, जुनको मतलब हो उनी मानिस नै हुनुपर्छ। देख्नुभयो, उसले मानिसको प्रतिनिधित्व गर्दछ। उसलाई परमेश्वरसँग सम्बन्ध राख्ने कुरामा मानिसहरूको लागि नियुक्त गरिन्दछन्, किनभने उनी परमेश्वरको सामुने जाने भएकोले गर्दा उनी परमेश्वरमा ग्रहणयोग्य हुनै पर्छ। पद 4 हामीलाई खास गरेर भनिएको छ कि कुनै मानिसले पनि यस आदरलाई आफ्नो निम्ति लिँदैन, तर उसले लिन्छ जो हारून झैं परमेश्वरद्वारा बोलाइएका छन्। पुजारी परमेश्वरको नियुक्त जन हुनै पर्छ। त्यसकारण पुजारी पहिलो कुरा मानिसहरूका बीचबाट छानिएको हुनुपर्छ, दोस्रो मानिसको लागि वा मानिसहरूको पक्षमा नियुक्त गरिएको हुन्छ, र तेस्रो पुजारी मानिसहरूको लागि परमेश्वर कहाँ जान्छ। अहिले हामी पुजारी अगमवक्ता बीच भिन्नताको देख्न सक्छौ। पुजारी मानिसबाट परमेश्वर कहाँ जान्छ, उसले परमेश्वरको सामुने मानिसलाई प्रतिनिधित्व गर्दछ, अनि एक भविष्य वक्ता अगमवक्ता परमेश्वरबाट सन्देशसहित मानिस कहाँ आउँदछ। त्यसकारण पुरानो नियमका पुजारीले मानिसहरूलाई भनेनन् कि परमेश्वरले के भन्नुभयो। त्यो भविष्य वक्ताको सेविकाइ थियो। पुजारीको सेविकाइ परमेश्वरको सामने मानिसलाई प्रतिनिधित्व गर्नु थियो। अहिले वर्तमान युगमा हाम्रा प्रभु येशू ख्रिष्ट पुजारी हुनुहुन्छ। उहाँले हामीलाई परमेश्वरको सामुने प्रतिनिधित्व गर्नुहुन्छ। पुजारीका कार्यहरू गुमेका निन्दित पापी मानिसहरूको लागि होइन, तर उद्धार पाएका पापीहरूको लागि हो। युहन्नाले भनेको कुरा तपाईँले याद गर्नुभएको होला। पहिले युहन्ना 2 अध्यायको 1 पदमा, मेरा साना नानीहरू हो, तिमीहरूले पाप नगर भनी यी कुराहरू लेख्दछु। मित्र, व्यावहारिकतामा हेर्ने हो भने परमेश्वरको सन्तानले पनि पाप गर्दछ। मैले पनि पाप गरेको छु, तर म यस कुरामा धन्यवादी छु कि उहाँले मलाई ढाक्नुभयो, छोप्नुभयो। जब उसले यो कुरा थपे, अनि कसैले पाप गर्यो भने पिताको साथमा हाम्रो एकजना वकिल वा सहायक हुनुहुन्छ, अर्थात धर्मी ख्रिस्टले मलाई माथि स्वर्गीयमा मेरो प्रतिनिधित्व गर्नुहुन्छ। जब मेरा शत्रु शैतानले पिताको सामने मलाई दोष लगाउँछ, प्रभु येशू ख्रिस्टले मलाई प्रतिनिधित्व गर्नुहुन्छ। उहाँ मेरो प्रधान पुजारी हुनुहुन्छ। भनिएको छ, प्रत्येक प्रधान पुजारी मानिसहरू मध्येबाट छानिन्छ र मानिसहरूको पक्षमा पापको निम्ति परमेश्वरमा भेटी र बलिदान चढ़ाउन नियुक्त गरिन्छ। यो कुराको ध्यान देऊ कि पुजारीले दुवै बलिदानहरू र चढ़ाएका कुराहरू चढ़ाउन सक्छ। लेखकले यसलाई स्पष्ट पार्न गइरहेका छन् कि उहाँसँग अर्पण गर्नलाई केही कुरा थियो। उहाँले आफै स्वयंलाई अर्पण गर्नुभयो, चढ़ाउनुभयो। हामीलाई छुटकारा दिने ख्रिष्टको अमूल्य खुन वा रगतको तुलनामा सुन र चाँदीहरू त फोहोर कुरा जस्तै छन्, व्यर्थको छ। लेखिएको छ, उनले पापहरूको निम्ति दुवै दानहरू र बलिदानहरू चढ़ाउन्। यहाँ फेरि यस कुराको ध्यान दिनुहोस् कि यो पापहरूको निम्ति हो, पापको निम्ति होइन, पापहरूको निम्ति। यो बहुवचन हो, एक भन्दा बढ़ीको कुरा चाहिँ यहाँ। यसले विश्वासीको जीवन बताउँछ। उदाहरणको लागि, जब तपाईँ आफ्नो क्रोधको नियन्त्रण गर्न सक्नु भएन र क्रोधको प्रकट गर्नुभयो, तब के तपाईँ परमेश्वर कहाँ जानुभयो र त्यो पापको प्रस्ताव गर्नुभयो? तपाईसँग प्रतिनिधि हुनुहुन्छ जो त्यहाँ तपाईँको निम्ति अन्तर्विन्ती गर्नुहुन्छ। उहाँले तपाईँलाई परमेश्वरको सामुने प्रतिनिधित्व गर्नुहुन्छ। अनि 2 पदमा लेखिएको छ, अजान र कुबाटोतिर लागेकाहरूसँग तिनले नम्रता साथ व्यवहार गर्न सक्दछ, किनभने तिनी आफै पनि दुर्बलताले घेरेको हुन्छ। हामीसँग महान प्रधान पुजारी हुनुहुन्छ, जसले भन्न सक्नुभयो जब उहाँ पृथ्वीमा आफ्नो सेविकाईको अन्तमा आउनुभयो, युहान 8 अध्यायको 46 पदमा, तिमीहरू मध्ये कसले मलाई पापको विषयमा दोषी ठहराउँछ? प्रभुका चेलाहरू उहाँसँग 3 वर्षसम्म थिए। यदि उहाँमा त्यहाँ कुनै गडबड़ भए, गल्ती भए, तिनीहरूले थाहा पाउने थिए। उहाँले कुनै पाप गर्नु भएन। उहाँ निर्दोष, निष्कलंक हुनुहुन्थ्यो। तैपनि उहाँ पृथ्वीमा मानिस हुनु भएर रहनु भएकोले गर्दा उहाँले हामीलाई बुझ्नुहुन्छ। भनिएको छ, उनले अज्ञानीहरूमाथि दया माया राख्न सक्नुहुन्छ। यसको मतलब के हो? अज्ञानीहरूमाथि दया मायाले अज्ञानताका पापहरूको दर्शाउँछ, अजानका पापहरूको दर्शाउँछ। लेवी चार अध्यायको एक र दुई पदले यी पापहरूसँग व्यवहार गर्दछ। यदि तपाईँ सोच्नुहुन्न कि बितेका गत दिनहरूमा पाप गर्नुभएको छ र तपाईँ सोच्नुहुन्छ कि तपाईँ बिल्कुल पवित्रतामा रहिरहनु भएको छ, त म तपाईँको निम्ति यो कुरा बताउन चाहन्छु। मसँग तपाईँको निम्ति खबर छ कि तपाईँले पापहरू गर्नुभएको छ जुनको तपाईँ कति पनि विदित हुनुहुन्न, र उहाँ हाम्रो प्रधान पुजारीले हाम्रो लागि त्यसको सम्भाल्नुहुन्छ। उहाँले अज्ञानीहरूमाथि दया माया राख्न सक्नुहुन्छ। देख्नुभयो, हितोपदेश 14 को 12 पदमा लेखिएको छ, कुनै बाटो मानिसलाई सिधा देखिएला तापनि आखिरमा त्यसले मृत्यु समय पुर्याउने हुन्छ। अनि यसैया 53 अध्यायको 6 पदमा लेखिएको छ, हामी सबै भेडा जै बरालिएका छौं, परमेश्वरले हामीलाई भेडासँग तुलना गर्नुहुन्छ किनभने सबै भेडा बराली गएका छन्। त्यसपछि पद 2 को अन्तिम खण्डमा लेखिएको छ, उनी आफै पनि दुर्बलताले घेरेका हुन्छन्। हारून दुर्बलता वा कमजोरीले स्पर्श गरिए छुएथे, तर ख्रिस्ट चाहिँ हाम्रा दुर्बलता वा कमजोरीको भावना, स्पर्श ज्ञान वा अनुभवले छुइनु भएन। उहाँ जान्नुहुन्छ कि हामी कस्तो सोच्दछौ वा कस्तो महसुस गर्दछौ। देख्नुभयो, उहाँ पूर्ण मध्यस्थ हुनुहुन्छ। जब हामी गिर्छौं, उहाँ हामीलाई उठाउन त्यहाँ हुनुहुन्छ। हारूनसँग समस्या यो थियो कि उसले पापहरूको क्षमा दिन सक्थे वा व्यवस्था गर्न सक्थे, ध्यान नदिन सक्थे, उपेक्षा गर्न सक्थे जुन उसले पनि पाप गरेका थिए, वा उसले पापहरूको निन्दा गर्न सक्थे वा दोष लगाउन सक्थे जुन उनी स्वयंले चाहिँ पाप गरेका थिएन। त्यो सबै खतरनाक हुनेछ, तर ख्रिस्ट दया देखाउन योग्य हुनुहुन्छ। जब हामी उहाँका आफ्नो पापहरूको प्रस्ताव गर्दै आउँछौ, उहाँले हामीलाई आफ्नो दयाको बढाउनुहुन्छ। पहिलो युहान्ना 1 अध्यायको 9 पदले भन्छ, हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नको निम्ति उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। मित्र, उहाँ जस्तो महान पुजारीको पाउने कुरो कति अद्भुत कुरो हो, होइन र? अहिले हामी ख्रिस्ट र हारून बीच भिन्नता देख्छौ। 3 पदमा लेखिएको छ, यसै कारण मानिसहरूको पापको निम्ति मात्र होइन तर आफ्नै पापको निम्ति पनि बलिदान चढाउन तिनलाई कर लाग्छ। तपाईँलाई थाहै होला कि प्रायश्चितको महान दिनमा हारून प्रधान पुजारीले पहिले बलिदान ल्याउँदथे र बलिको खुन वा रगतको आफ्नो पापहरूको लागि पवित्रहरूको पनि महापवित्रमा लादथे। मानिसको प्रतिनिधित्व गर्न सक्न भन्दा पहिले उसले आफ्नै पापको प्रश्नलाई समाधान गर्नुपर्दथ्यो। पहिले यसको ख्रिस्टमा कुनै प्रतिरूप छैन। ख्रिस्टले आफै स्वयंको लागि कुनै बलिदान चढाउनु पर्दैनथ्यो। 4 पदमा लेखिएको छ, कसैले यो सम्मान आफैले लिन सक्दैन तर हारून जस्तै तिनलाई परमेश्वरले बोलाउनुहुन्छ। हामीले पहिले नै देखिसकेका छौ ख्रिस्ट पुजारी हुनुहुन्थ्यो किनभने उहाँ परमेश्वरमा ग्रहणयोग्य हुनुहुन्थ्यो। अनि 5 पदमा लेखिएको छ, ख्रिस्टले पनि प्रधान पुजारी हुन आफैले आफैलाई उच्च पार्नु भएन तर उहाँलाई यसो भन्नुहुनेबाट नियुक्त हुनुभयो, तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्माएको छु। म यसको स्पष्ट पार्न चाहन्छु कि यहाँ उल्लेखित शब्द जन्माएको छु यसको बेतलेममा ख्रिस्टको जन्मसँग गर्नुपर्ने कुनै कुरै छैन। यसले राख्ने सरोकार ख्रिस्टको क्रुसीकरण पछि उहाँको दफनैसँग छ किनभने त्यहाँ नै उहाँको पुनरुत्थानले स्थान लिए थियो। उहाँ मृत्युबाट जन्माइनु भएको थियो। उहाँको पुजारीत्व तब शुरू भयो जब उहाँ स्वर्गमा उक्लि जानुभयो र यहाँ उल्लेखित ख्रिस्टको जन्मले उहाँको पुनरुत्थानलाई बताउँदछ। अनि 6 पदमा लेखिएको छ, अर्को ठाउँमा पनि उहाँ भन्नुहुन्छ, मल्किसेदेकको दर्जा बमोजिम तिमी सधैँभरिको निम्ति पुजारी हौ। हारूनको रीति मुताबिक दर्जा अनुसार पुजारीत्व हाम्रो सामने ख्रिस्टको पुजारीत्वको राख्ने पर्याप्त कुरो होइन। त्यसकारण हाम्रो प्रभु हारूनको दर्जा बमोजिम रीति मुताबिक प्रधान पुजारी हुनुहुन्न। यद्यपि हारून एक रूपक र ख्रिष्ट अरूपक भए तापनि ख्रिष्ट पुत्र हुनुहुन्छ, हारून खाली सेवक। दोस्रो खण्डमा लेखिएको छ, मेल्किसेदेकको रीति मुताबिक दर्जा बमोजिम तिमी सधैँभरिका निम्ति पुजारी हौ। हजुर, मेल्किसेदेक को हो? हामीसँग उसको बारेमा थाहा पाएको ऐतिहासिक रेकर्ड खाली उत्पत्ति 14 अध्यायमा मात्र पाउँदछौ, जहाँ उसलाई सर्वोच्च परमेश्वरको पुजारीको रूपमा वर्णन गरिएका छन्। मेल्किसेदेक चेदोर लाओमर र त्यसका सहायक राष्ट्रहरूमाथि अब्राहमले विजय गरे बापत उसलाई बधाई दिन आएथे, जुनमा अब्राहमले तिनीहरूका कब्जाबाट सदोम र गमोराका नागरिकहरू साथै आफ्ना भतिज लूतलाई मुक्त गरेथे। तिनीहरूबाट लुटेका र साथै सम्पूर्ण लुटका मालहरू पनि ल्याएथे। अनि सदोमको राजाले अब्राहमलाई भेटे, सबै त्यो मालहरू दिने प्रस्ताव गरे। अब्राहम केही परीक्षाको प्रभाव मुनि आए, तर उसले त्यो प्रस्तावलाई इन्कार गरे, अस्वीकार गरे। अनि उत्पत्ति 14 अध्यायको 18 पदमा हामी देख्छौ, अनि सालेमका राजा मेल्किसेदेक रोटी र दाकमध्ये लिएर अब्राहमलाई भेट गर्न आए, तिनी सर्वोच्च परमेश्वरका पुजारी थिए। अनि उत्पत्ति 14 अध्याय 19 र 20 पदमा लेखिएको छ, तिनले अब्राहमलाई यसो भनेर आशीर्वाद दिए, स्वर्गीय र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्राहमलाई आशिष मिलोस्। सर्वोच्च परमेश्वर धन्यका हुन् जसले तपाईँका शत्रुहरूलाई तपाईँको हातमा सुम्पिदिनुभयो। अनि अब्राहमले तिनले सबै कुराको दशांश दिए, अनि अब्राहमलाई तिनले सबै कुराको दशांश दिए। हामीलाई भनिएको छ कि मेल्किसेदेक सालेमका राजा थिए। सालेमको अर्थ हो शान्ति, अनि उनी धार्मिकताका राजा पनि थिए। उनी शास्त्रको पानामा 81 देखा पर्छन् र 81 शास्त्रको पानाबाट लोप हुन्छन्। उसको बारेमा भनेको छैन कि उनी कहाँबाट आए र को थिए र कहाँ गए। उसको बारेमा कहीँ पनि कुनै पनि ऐतिहासिक उल्लेख छैन। भजन संग्रह 110 हामी मेल्किसेदेकको भविष्यवाणीको देख्छौ, त्यहाँ एकजना आइरहेको छ जो मेल्किसेदेकको मुताबिकको पुजारी हुनेछ। हिब्रूले अहिले हामीलाई मेल्किसेदेकको अर्थ खुलाइदिन्छन्, व्याख्या दिन्छन्। त्यहाँ धेरै असल बाइबल विद्वानहरू जसले विचार गर्दछ कि मेल्किसेदेक पूर्व ख्रिष्टको अवतार हो। अरू त के, अति नै महान बाइबल विद्वान जी क्याम्बेल मोर्गन र लिविस स्प्रे च्याफरले पनि यो विचार मान्दछन्। तर म यस अर्थ खुलाइमा सहमतमा छुइन, किनभने मेल्किसेदेक ख्रिष्टको रूपक हो। निश्चय नै एन्टीटाइप वा अरूपक रूपक हुन सक्दैन वा तपाईसँग रूपक हुने छैन। त्यसकारण म यसरी अर्थ खुलाउँछु कि मेल्किसेदेक एक मानिस थिए जो सालेमका खास राजा थिए। म विश्वास गर्दछु कि मेल्किसेदेक हामीलाई मोसा र परमेश्वरद्वारा दिएको रूपक थियो। उनी 81 देखा परे र 81 विलीन भए, लोप भए। उससँग दिनहरूको कुनै आदि र अन्त छैन। उहाँ अल्फा र ओमेगा हुनुहुन्छ। उहाँले यसको सुरु गर्नुभयो, उहाँले नै अन्त गर्नुभयो। उहाँ आमेन हुनुहुन्छ। उहाँ अनन्तकालीन परमेश्वर, सनातनको परमेश्वर हुनुहुन्छ, जससँग कुनै आदि र अन्त छैन, सुरु र अन्त छैन। लेखक हामीलाई भनिरहेका छन् कि हामीसँग त्यस किसिमको पुजारी छ, वा मेल्किसेदेकको दर्जा मबोजिम पुजारी हुनुहुन्छ। हामीले यसको अर्थ खुलाएको देख्नेछौ। मित्र, यसै विषय अर्थात पुजारीको परिभाषालाई अर्को कार्यक्रममा पनि हामी निरन्तर जारी राख्नेछौ। परमेश्वरले तपाईँ सबैलाई आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
सबै नै पाइने विपनीमा खोजी हेर्नु, जिन्दगीमा यस्तो पनि हुँदो रहेछ, गाउँ खाने कथा जस्तै। हिर्दा हिर्दै हराइ जाने जीवन यो भुवा जस्तै, हिर्दा हिर्दै हराइ जाने जीवन यो भुवा जस्तै, सुबिना बाँचे यस्तै हुन्छ जिन्दगी, हावासँगै उडी जाने। सपनीमा सबै नै पाइने विपनीमा खोजी फेर्नु, खोज्दै बगि जाने जीवन यो खोला जस्तै, खोज्दा खोज्दै बगि जाने जीवन यो खोला जस्तै, फर्के रहँदैन है जीवन फेरि केही दिनको याद मात्रै। सपनीमा सबै नै पाइने विपनीमा खोजी हेर्नु,